This is VOA News, coming to you by remote. I'm Gene Randall. The latest pandemic numbers make for an all too familiar story. Here in the U.S., almost 1.5 million infection cases with more than 87,000 deaths. Worldwide, the coronavirus has sickened over 4.5 million people. Fatalities are approaching 309,000. The figures are from Johns Hopkins University. American states are adopting a wide variety of plans to lift stay-at-home orders and get their economies up and running. This as an Associated Press survey finds 41 of the 50 states fall short of COVID-19 testing levels that experts say are necessary to avoid another wave of infections. Many of those states, including Texas, with its 29 million people, are moving aggressively to get businesses ranging from beauty shops to shopping malls to reopen. President Trump's current public line on tests is that they may be overrated. In Spain, Prime Minister Pedro Sanchez says he'll ask the country's parliament for what he hopes will be the last extension of Spain's state of emergency and the lockdown that began in mid-March. It is due to expire on May 24th. Spanish health authorities reported 102 COVID-19 deaths today, bringing its total of fatalities to 27,563. At the height of the pandemic, Spain was losing more than 900 lives a day. Caught in a heat wave, Greece has reopened its organized public beaches under strict social distancing regulations. Full lockdown measures in the country ended last weekend. Beachgoers are not being allowed to exceed 40 people per 1,000 square meters. British officials are sounding an alarm about visits to popular tourist spots in the UK, including both rural and coastal areas. The fear is that day trippers from cities and towns could push infection rates up in places they visit. Lockdown rules in Britain were relaxed this week to allow people more time outdoors. To stay up to date on all the news, you can always go online to voanews.com. Via remote, this is VOA News. In Italy, restaurant owners in Milan are protesting against the government reopening plan scheduled to begin on Monday. Milan is Italy's financial capital, and 3,400 restaurants could open their doors. Protesters today complained that the rules remain unclear. Meanwhile, the Italian government is easing travel restrictions to allow people to move freely inside the region where they live. India this weekend is set to announce if it plans to extend its two-month coronavirus shutdown. India has suffered about 86,000 cases of COVID-19 as it surpasses China. India's death toll stands at 2,752. The Democratic-led U.S. House of Representatives wants to pump more aid dollars into the crippled American economy. It has passed a $3 trillion measure, more than the combined total of four earlier aid packages. But the bill faces a partisan battle. Only one House Republican voted for it, and early reaction in the GOP-led Senate has been negative. Republicans call it a bloated Democratic Party wish list, and President Trump has threatened to veto the measure as written. Meanwhile, the House has approved a proxy voting measure, meaning members can soon cast votes on legislation from home because of pandemic fears. The move flies in the face of President Trump's wish for Americans to get back to their workplaces. The Capitol physician says it could be years before Congress resumes full operations. President Trump has once again blamed Barack Obama for any shortcomings in how the White House has handled the pandemic. Mr. Trump early this weekend repeated the charge that he inherited a broken system. Spokesperson Kayleigh McEnany mocked an Obama administration pandemic plan, claiming the Trump team had conducted a number of planning exercises and wrote a pandemic warning in 2018. She said the administration's response to the health emergency has been unprecedented. Former Obama aide Beth Cameron says the White House made a mistake, not using Mr. Obama's pandemic playbook as a starting point. In China, where the spread of COVID-19 has all but ended, the ceremonial legislature is scheduled to meet next week in Beijing, though the session will be shortened. China has reported 28 new pandemic cases over 9 days, the two latest yesterday, but there have been no new fatalities. Air Canada says it will lay off at least 20,000 of its 38,000 employees effective June 7th. Canada's largest air carrier says it has reduced flights by 96%. Critics call it retaliation. President Trump has fired the State Department's Inspector General, an Obama administration appointee whose office was critical of alleged political bias in the agency's management. The ouster is the latest in a series of moves against independent executive branch watchdogs who have found fault with the Trump administration. A senior department official said Trump removed Steve Linick but gave no reason for the firing. Via remote, this is VOA News, and I'm Gene Randall.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ آج ہم نے دعوت دی ہے پاکستان اور دنیا بھر میں شاعروں اور ادیبوں کو، اور یہ جاننے کے لیے کہ اس لاک ڈاؤن کے دوران ان کی شاعری کیسی جا رہی ہے، ان کا ادب کیا تخلیق ہو رہا ہے، کیسا ادب وہ تخلیق کر رہے ہیں، اور اگر کر بھی رہے ہیں یا نہیں کر رہے، اور اگر کر رہے ہیں تو کیسا ادب سامنے آ رہا ہے، اور کیا ان کی شاعری میں، ان کے ادب میں کرونا اور لاک ڈاؤن کا اثر بھی دکھائی دینے لگا ہے یا دکھائی دے رہا ہے یا شروع ہو چکا ہے۔ اس بارے میں آج اس وقت جو ہمارے مہمان ہیں اس پروگرام میں، رحمان فارس صاحب ہیں، ایڈیشنل کمشنر ہیں آئی آر ایس کے لاہور میں، اور لیکن اس کے ساتھ ساتھ ان کی جو دوسری بڑی خصوصیت ہے وہ یہ کہ شاعر ہیں، ادیب ہیں، انگریزی اردو دونوں کی شاعری کرتے ہیں، اور 26 ملکوں میں انٹرنیشنل مشاعروں میں شرکت کر چکے ہیں، اور اس کے علاوہ کالمز بھی لکھتے ہیں، ڈرامے بھی لکھتے ہیں، تو ایک ہم اگیر شخصیت کی حامل یہ شخصیت ہیں جو ہمارے ساتھ اس وقت موجود ہیں۔ لیکن ان سے آج ہم بات کریں گے اس بارے میں کہ شاعری ان کی آج کل کیسی جا رہی ہے۔ جی، السلام علیکم رحمان فارس صاحب۔
وعلیکم السلام، بہت بہت شکریہ یاسمین صاحبہ اتنا فیض فیضانہ اور ثقافت بھرا تعارف کروانے کے لیے۔
یو ڈیزرو فار اٹ،
اور آپ کے تھینک یو ویری مچ۔ آپ کی توسط سے میں وائس آف امریکہ اور ان کی تمام مینجمنٹ اردو سروس کا بھی شکر گزار ہوں کہ انہوں نے مجھے اپنے خیالات کے اظہار کا موقع دیا۔
تو بتائیے کہ اس وقت شاعروں پر کیا گزر رہی ہے لاک ڈاؤن کے دوران؟
بات تو آپ کی بالکل، بہت مزے کی بات یہ ہے کہ اس وقت پوری دنیا ہی لاک ڈاؤن سے اور ایک آئسولیشن سے گزر رہی ہے، جس میں شاعر، ادیب، لکھاری، نثر نگار، نظم نگار سب شامل ہیں، اور جو بس فرق یہ ہے کہ باقی تمام لوگ شاید اس آئسولیشن کو اور لاک ڈاؤن کو خاموشی اور سکوت کے ساتھ بسر کر لیں، لیکن شاعر چونکہ اس کیفیت کو نہ صرف یہ کہ محسوس کرتا ہے، اپنی ذات کا حصہ بناتا ہے، بلکہ پھر بولتا بھی ہے، اور اپنی کیفیت کا اظہار بھی شعر یا نثر پارے کے تھرو، جو بھی اس کا میڈیم ہے، اس کے ذریعے کرتا ہے۔ تو ہمارے ہاں بھی یہی ہے، عموماً یہ کہا جاتا ہے، بڑی انٹرسٹنگ سی بات ہے، کہ عظیم عالمیہ جو ہے یا بڑا سانحہ بڑے ادب کو جنم لیتا ہے، دیتا ہے، جیسے کوئی غیر معمولی واقعات یا غیر معمولی صورتحال ہو تو اس سے ایکسپیکٹ یہی کیا جاتا ہے کہ ادیب لکھاری اس سے بڑا ادب کریٹ کریں گے۔ تو ہمارے ہاں بھی بڑا ادب کریٹ کرنے کی کوشش تو جاری ہے۔
تو آپ اپنے ادب کو کس رنگ میں ڈھال رہے ہیں اس وقت؟
دیکھیے، میرا پرسنل نظریہ جو ہے، شعری نظریہ، وہ یہ ہے کہ اگر آپ روزمرہ کے واقعات پہ لکھیں بھی اور اس پہ آپ قلم اٹھائیں بھی، تو آپ کو اس انداز سے کچھ اپنے معافی ضمیر کا اظہار کرنا چاہیے کہ اس واقعے کے سٹیل ہو جانے کے بعد، اس واقعے کی یادداشت سے محو ہو جانے کے بعد باسی نہ ہو جائیں آپ کی شعر یا آپ کی غزلیں۔ ایک یونیورسلٹی ان میں رہنی چاہیے، اور ٹائم گزرنے کے ساتھ ان کی ریلیونس کم یا ختم نہیں ہو جانی چاہیے۔ تو کرونا پر، اس کووڈ 19 پر اور اس پینڈیمک پر، جو ایک قدرتی وبا ہے، عالمگیر وبا ہے، اس پہ بہت سارے لوگ لکھ رہے ہیں، لیکن یہ ہے کہ آئی مین وتھ آل دیئر ریسپیکٹ ٹو دا کوالٹی آف دا لٹریچر بینگ پروڈیوسڈ، اس امر کا خیال نہیں رکھا جا رہا کہ یونیورسلٹی اور ہمہ گیریت اس میں آتی رہے۔ جہاں تک ناچیز کا تعلق ہے، تو جو بھی گج مجھ بیان ہوں، میں تو بالکل مبتدی اور طالب علم سمجھتا ہوں اپنے آپ کو لٹریچر کا، اس حوالے سے میں نے غزلیں بھی کہی ہیں، نظمیں بھی کہی ہیں، اور کوشش یہ کی ہے کہ جنرل امپیکٹ جو ہے اس کا، اس کو کسی طرح مصرعے کی گرفت میں لایا جا سکے۔
تو کچھ پیش کرنا چاہیں گے اس وقت، جو ایسی شاعری جس پر آپ سمجھتے ہیں کہ اس ماحول کا، اس عالمگیر وبا کا کچھ اثر پڑا ہے یا اس نے حملہ کیا ہے آپ کی شاعری پر یا ادب پر؟
جی، بالکل۔ اچھا دیکھیے، اس میں دو طرح کی کیفیات ہیں جو تاریخ ہوتی ہیں عموماً شاعروں ادیبوں پر۔ ان میں سے ایک کیفیت تو ایک رائے گانی کی ہے شاید، اور غموں اندوہ کی ہے کہ اتنی اموات پوری دنیا میں ہو رہی ہیں، اور لوگ اپنے اپنے پیاروں، عزیزوں اور چاہنے والوں کو اور محبت کرنے والوں की जान से हाथ धो रहे हैं। और एक और बात ये कि गम की एक कैफियत शेर में ढल के आ रही है। दूसरी कैफियत यह है कि आप उम्मीद अफजा चीज लिखें, जिससे न सिर्फ ये कि आप और आपके इर्द गिर्द रहने वालों को बल्कि तमाम दुनिया के लोगों को, जो जहां जहां तक आपका लिटरेचर पढ़ा सुना लिखा और समझा जा रहा है, वहां वहां तक उम्मीद का पैगाम पहुंचे, रोशनी की और होप की कैफियत पहुंचे। तो ये एक नज्म मैंने कही है जिसपे पाकिस्तान टेलीविजन ने हाल ही में एक इसको एक गाने की सूरत में रिलीज भी किया है। बहुत अच्छी कॉम्पोजिशन, बड़ी अच्छी धुन और बहुत ही शानदार वीडियो के साथ। इस नज्म का उनवान था ला तहज़नु। कुरान की आयत है कि हुज़्न मत करो, मलाल मत करो, गम मत खाओ। तो उसी उनवान से मैंने एक अपनी तरफ से जिम्मेदारी निभाने की कोशिश की है कि इस वबा के दौर में उम्मीद का पैगाम दिया जाए। तो नज्म मैं आपके लिए और आपके तमाम सामईन के लिए पेश करता हूँ। उनवान है ला तहज़नु, खौफ मत खाओ। वबाए आम से मरने का खौफ अपनी जगह, वबाए आम से मरने का खौफ अपनी जगह, किवाड़ खोल के देखो बहार आई है, किवाड़ खोल के देखो बहार आई है। गुलों से भरने लगे एशिया के लालाजार, वो देखो हो गए यूरोप के आसमां शफाफ, बहुत चमकने लगा है हमारा सैयारा, परिंदे गाने लगे हैं, हवाएं हो गई साफ, घरों के सहनों में किलकारियां हैं बच्चों की, मोहब्बतों के दिए हैं हर एक शबिस्तां में, वो देखो चूम रहा है फलक को माहे तमाम, अभी भी ख्वाब है दामाने नौए इंसान में, वो देखो चूम रहा है फलक को माहे तमाम, अभी भी ख्वाब है दामाने नौए इंसान में। लहू में आखिरी बंद है, लहू में खौफ सही, दिल में वसवसे ही सही, लहू में खौफ सही, दिल में वसवसे ही सही, वबा से जंग के ये रोज शब बुरे ही सही, मगर उम्मीद की लौ फिर से टिमटिमाई है, किवाड़ खोल के देखो बहार आई है, किवाड़ खोल के देखो बहार आई है।
वाह, किवाड़ खोल के देखो बहार आई है। बहुत मुनफरिद मुनफरिद अंदाज में एक बहुत उम्मीद भरा पैगाम लग रहा है कि बहुत अच्छा कोई शायर है। तो नाचीज नहीं है, अच्छी चीज है, ये शायरी अच्छी है माशाल्लाह। तो
आपको एक लाइट वेन पे एक छोटी सी बात बताऊं।
जरूर।
खैर, ये नज़्म तो अल्हम्दुलिल्लाह बड़ी वायरल हुई इंडिया पाकिस्तान में खास तौर पे। इस पे जो शुरू में लिखा गया था वो बहुत, मैंने जो पहला शेर कोरोना पे लिखा था वो बड़ा ही लाइटर वेन में था।
अच्छा।
और वो इससे भी ज्यादा वायरल हुआ, चूंकि शायद वो कैफियत के उस मकाम पे था कि जिसमें तफहीम और इबलाग बहुत ज्यादा सहल था और आसान लफ्जों में एक आसान आम सी बात कही गई थी, और वबा के शुरू के दिन थे जब खौफ अपने भरपूर उरूज पे था और हर शख्स से दूर भागता फिर रहा था। कोई छींक देता, कोई खांस देता तो लोग उससे मीलों दूर खड़े हो जाते थे, चाहे जितना ही बड़ा अजीज क्यों ना हो। तो उस पे मैंने एक शेर कहा था कि सब कुछ जो चमकदार हो सोना नहीं होता, सब कुछ जो चमकदार हो सोना नहीं होता, हर छींक का मतलब तो करोना नहीं होता।
मुकरर इरशाद, मुकरर।
सब कुछ जो चमकदार हो सोना नहीं होता, हर छींक का मतलब तो करोना नहीं होता। अब आप यकीन कीजिए कि ये शेर दो तीन दिन में इतना वायरल हुआ कि मुझे होम्योपैथिक हकीमों के इश्तिहारों में ये शेर नजर आने लगा। मैंने फेसबुक पे, ट्विटर पे, इंस्टा पर और इस पे टिकटॉक पे और बाकी सोशल मीडिया पर देखा कि कुछ हकीमों ने अपनी दवाओं के इश्तिहार में ये शेर लगाया हुआ है कि हर चीज का मतलब तो कोरोना नहीं होता। और हकीम सईद होते तो अपना सर पीट के रह जाते और बाद में यकीनन मेरा सर भी पीट।
बहुत अच्छा, बहुत अच्छा आपका ये सही वायरल हुआ। तो देखिए, अब आप कुछ और ऐसी तखलीक कीजिए जो फिर वायरल हो और हम आपको फिर प्रोग्राम में बुलाएं, दावत दें। आपकी तो किताबें भी आ चुकी हैं या आने वाली हैं, उनका कुछ उनका जिक्र कीजिए।
जी, मेरी एक मजमुआ जो है वो इश्क खैर के नाम से गजलों, नज्मों, रुबाइयों, किताब और मरसिया उसमें शामिल है। इसका मजमुआ वो पाकिस्तान के सबसे बड़े शायदी इदारे संग मीर पब्लिकेशन से छप के तो गुजशत साल मार्केट में आ चुका है मंजरे आम पर। तो उसकी जो ओपनिंग सेरेमनी थी वो भी तकरीबन 12 स्टेट्स में हुई, यूनाइटेड स्टेट्स में,
अच्छा,
अलीगढ़ एलुमनाई एसोसिएशन के तवसुत से। डॉक्टर अब्दुल्ला अब्दुल्ला यहीं पर वाशिंगटन में बहुत ही हमारा शख्सियत हैं कि जो पिछले 40-50 बरस से, यानी 19वीं सदी का किस्सा है, 2-4 बरस की बात नहीं, उन्होंने इसका कलम उठा रखा और उर्दू जबान की इशाअत और तरवीज की मशाल और कंदील रोशन कर रखी है वाशिंगटन और दूसरे तमाम स्टेट्स में। इसके लिए वो वजह तौर पर मुबारकबाद के मुस्तहिक हैं।
बिल्कुल।
तो उन्हीं के प्लेटफॉर्म से ये इसका इजरा भी हुआ, किताब का इफ्तिताह हुआ मुख्तलिफ स्टेट्स में। अल्हम्दुलिल्लाह पाकिस्तान और इंडिया में इसने बहुत ज्यादा अच्छा रिस्पॉन्स और लोगों की मोहब्बत हासिल की, अल्लाह की खास इनायत है। और इवन जो पाकिस्तान का ये दुनिया की सबसे बड़ी उर्दू की वेबसाइट है रिख्ता.com, उसके प्लेटफॉर्म पे ये किताब मौजूद है। अगर पढ़ने वाले, दिलचस्पी रखने वाले उर्दू अदब और जबान सुखन के साथ मुतालिया करना चाहें तो इश्क बखैर रिख्ता.com पर मौजूद है। थैंक
बहुत शुक्रिया, बहुत शुक्रिया रहमान फारिस साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला और बहुत अच्छी
यू, बहुत
शायरी
बहुत
हमारे सुनने
शुक्रिया,
वालों तक पहुंचाई। आपका बेहद शुक्रिया। थैंक यू,
थैंक यू,
थैंक यू।
बहुत शुक्रिया, थैंक यू।
वॉइस ऑफ अमेरिका वाशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
वॉइस ऑफ अमेरिका वाशिंगटन से आप सुन रहे हैं हमारा खुसूसी प्रोग्राम। मैं हूं यास्मीन जमील। आज हमने अपने प्रोग्राम में दावत दी है पाकिस्तान और दुनिया भर में मौजूद उर्दू शायरों में से कुछ शायरों को, और हम देख रहे हैं कि आजकल उनकी शायरी में कोरोना का या इस कैफियत का, जो कि इस वक्त पूरी दुनिया में छाई हुई है, उदासी भी है लेकिन कुछ कुछ उम्मीद की रोशनी भी कहीं कहीं दिखाई दे रही है, तो शायरों पर क्या गुजर रही है? शायर किस तरह का कलाम या अपनी शायरी तख्लीक कर रहे हैं? हमारे साथ इस वक्त मौजूद है न्यूयॉर्क से एक शायरा हुमैरा रहमान, उनसे बात करते हैं और पूछते हैं कि क्या उन्होंने अब तक कोई ऐसा कोई ताज़ा कलाम तख्लीक किया जिसमें किसी अंदाज में कोरोना का कुछ रंग आया हो और कोरोना की कुछ झलक नुमाया हुई हो। अस्सलाम वालेकुम हुमैरा रहमान साहबा।
वालेकुम सलाम, कैसी हैं आप?
मैं ठीक हूँ हुमैरा, क्या बताइए, कुछ नई आमद हुई किसी गजल की, किसी नज्म की, किसी मिसरे की, जिसे आप ये कह सकें कि ये मैं मंसूब किसी तरह से कर सकती हूँ इस कैफियत की तरफ जो कोरोना ने इस वक्त दुनिया में मुब्तला कर दिया है जिसमें?
हाँ देखिए, दयानतदानी से कहूंगी कि कैफियत तो बहुत गालिब आई हुई है हर तरफ, जाहिर है कि, और तख्लीकारों पे तो और भी ज्यादा, लेकिन जिस तरह से उसे लिखा जाना चाहिए उस तरह से जज्ब तो बहुत कुछ हो रहा है मगर बाहर अभी नहीं आ रहा है। तो लेकिन एक कुछ चीजें इधर उधर हुई हैं जो मैंने सोचा कि मैं आपके साथ भी बांट लेती हूँ और शरीक कर लेती हूँ।
चलिए पेश कीजिए, पेश
तो
कीजिए।
गजल के चंद शेर हैं। कई
इरशाद।
दिन से न कोई शेर नाजिल हो रहा है,
वाह।
कई दिन से न कोई शेर नाजिल हो रहा है, ना अच्छा ख्वाब बीनाई में शामिल हो रहा है। कई
वाह।
दिन से न कोई शेर नाजिल हो रहा है, ना अच्छा ख्वाब बीनाई में शामिल हो रहा है। कहीं कागज पे फैली हैं अधूरी कुछ लकीरें, कहीं कागज पे फैली हैं अधूरी कुछ लकीरें, कहीं कोई चुनीदा लफ्ज जायल हो रहा है।
वाह।
मुनज्जम होते होते मुंतशर होने लगे हैं, मुनज्जम होते होते मुंतशर होने लगे हैं। कोई है जो جو ہمارے بیچ حائل ہو رہا ہے، منظم ہوتے ہوتے منتشر ہونے لگے ہیں، کوئی ہے جو ہمارے بیچ حائل ہو رہا ہے، ہم ایسے دوست سے محتاط رہنا چاہتے ہیں، ہم ایسے دوست سے محتاط رہنا چاہتے ہیں جو دشمن کی صفوں سے ہم میں داخل ہو رہا ہے. بہت شکریہ. پہلی کی طرح میں بوجھنے اس کو لگی ہوں، پہلی کی طرح میں بوجھنے اس کو لگی ہوں، وہ میری فہم و دانش کے مقابل ہو رہا ہے. ہمیں بہت شکریہ. ہمیں خوش پاش رکھتا ہے جو اپنے دائرے میں، ہمیں خوش پاش رکھتا ہے جو اپنے دائرے میں، وہ لمحہ ہم میں تمہید مسائل ہو رہا ہے. میرا چہرے بے چہرہ میں آئینے بہت ہیں، ہمیں اپنا کوئی احساس مشکل ہو رہا ہے، کئی دن سے نہ کوئی شیر نازل ہو رہا ہے، نہ اچھا خواب بینائی میں شامل ہو رہا ہے.
بالکل، بہت بہت یہی کیفیت ہے، اور بہت سے شاعر واقعی آپ ہی کی طرح کوئی شعر ان پر نازل نہیں ہو رہا، لکھنا چاہ رہے ہیں لیکن تحریر میں نہیں لا پا رہے، تو یہ بھی ایک کیفیت ہے.
بہت بار پہلے بھی ہو چکا ہے اس طرح کہ جس وقت حالات بہت شدت کے ساتھ آگے بڑھ رہے ہوتے ہیں تو جس تو بہت کچھ ہو رہا ہوتا ہے اندر، لیکن وہ بعد میں باہر آتا ہے اور کبھی کبھی آ بھی جاتا ہے اس دوران میں بھی. تو بہرحال اس غزل میں فرسٹریشن تو ہے جو باہر نہ آنے کی، لیکن یہ ہے کہ یہ جو حالات ہیں یہ اندر تو جا رہے ہیں، مسلسل جذب ہو رہے ہیں اور کیفیت ظاہر ہے کہ باہر.
تو آپ بھی نیو یارک میں بہت سے حلقۂ ارباب ذوق ہیں شاعروں کے اور ادیبوں کے، آپ بھی کسی شعری یا ادبی حلقے کی رکن ہیں یا شامل ہیں؟
جی ہاں، میں حلقۂ ارباب ذوق کی بھی رکن ہوں اور مختلف انجمنیں جو کام کر رہی ہیں ان میں بھی جاتی آتی ہوں. یہاں پہ تو کافی ادارے ہیں جو اس حوالے سے کام کر رہے ہیں. ہمارا اپنا جو میں جس ادارے سے ایک عرصے سے وابستہ ہوں 36 سال سے، جو جس کی بانی رکن بھی ہوں، اور وہ ہے ظفر زیدی میموریل کلچرل سوسائٹی. وہ ظفر زیدی ایک یہاں کے بہت نامور شاعر تھے جو 33 سال کی عمر میں انتقال کر گئے تھے. اپنی بہن کو انہوں نے گردہ دیا تھا، بہن ماشاءاللہ آج بھی حیات ہیں مگر وہ نہیں رہ سکے زندہ. تو ان کے انتقال کے بعد ایک حلقہ تھا ان کے دوستوں کا جنہوں نے یہ سوچا کہ ان کے نام کو زندہ رہنا چاہیے. تو شروع میں تو لگ نہیں رہا تھا کہ اتنی دیر تک یہ سلسلہ قائم رہ سکے گا. وہ تو شروع کیا تھا، بہت بار ایسا ہوتا ہے کہ لوگ سوچتے ہیں کہ ہاں ہم ایسا کریں گے اور ہر سال زندہ رکھ سکیں گے اس بات کو، لیکن یہ واقعی ہو پایا اور ابھی تک ہر سال ایک پروگرام ہوتا ہے اور باقاعدگی کے ساتھ ہو رہا ہے. اس سال حالات غیر یقینی ہیں اس وبا کے شکل میں، تو وہ ابھی کچھ کہا نہیں جا سکتا کہ کیا ہوگا، لیکن 36 سال تک بہت کامیابی سے باقاعدگی کے ساتھ یہ پروگرام ہوتا رہا ہے.
تو اب تو تمام جو اس قسم کے پروگرام ہو رہے ہیں، مشاعرے اور ادبی پروگرام، وہ تو اب آن لائن ہو رہے ہیں، ورچوئل انداز میں ہو رہے ہیں، تو کیا یہی
بالکل ہو رہے ہیں؟ بالکل ہو رہے ہیں، آپ بالکل صحیح کہہ رہی ہیں. اور یہ ایک اور پہلو ہے لوگوں تک پہنچنے کا، اور میرے خیال میں اس میں کوئی حرج نہیں ہے، بلکہ میں تو اس کو بہت زیادہ خوش آمدید کہوں گی کہ اس سے کم از کم سلسلہ جاری ہے زبان کا اور ادب کا. اور حلقے نے تو باقاعدگی کے ساتھ کئی ہفتوں سے یہ پروگرام شروع کیے ہوئے ہیں زوم پہ، اور کئی اور مشاعرے بھی ہو رہے ہیں. ابھی میں نے ایک خواتین کے مشاعرے میں شرکت کی تھی جس میں ہندوستان سے ان لوگوں نے اس کو تیار کیا تھا اور اس کے لیے سارا اہتمام کیا تھا. उसमें हम 5 खवातीन को उन्होंने लिया था। मैं अमेरिका से थी, शायदा सन्नी टोरंटो से थी, कनाडा से निकहत इफ्तखार लंदन बर्मिंघम से थी, सरबत जहरा दुबई से थी। तो ये एक
नए अंदाज था, नए
और
अंदाज से उर्दू शायरों ने एक टेक्नोलॉजी के इस्तेमाल से एक नई शक्ल इख्तियार कर ली है, नई शक्ल में मुशायरे सामने आ रहे हैं जिसका पहले कभी सोचा भी नहीं था। तो जहाँ कोरोना ने, बिल्कुल, कोरोना ने लोगों को बंद तो कर दिया लेकिन फिर पूरी दुनिया में, सामने भी दुनिया में एक दूसरे को करीब भी ले आया टेक्नोलॉजी की मदद से, ये तो हुआ ना।
और अब क्योंकि हम न्यूयॉर्क में हैं और न्यूयॉर्क न्यूयॉर्क तो इस वबा का सबसे बड़ा मरकज इस वक्त बना हुआ है और बेतहाशा खबरें भी हैं हमारे दोस्तों के दरमियान और अमवात भी हैं। तो ये तक हुआ है कि जनाजे तक जूम पे पढ़े गए हैं और तदफीन के मामला भी जूम पे हुए हैं और दुआएं भी, इज्तमाही दुआ भी पूरी दुनिया से जूम पे हुई है। तो ये मतलब एक वक्त एक मुख्तलिफ अंदाज में सामने आ रहा है और टेक्नोलॉजी के जो मामलात हैं वो उससे जाहिर है कि बहुत फायदा भी पहुंच रहा है। दुनिया और करीब आ गई है दूसरे से, दूरियां तो हुई है मगर दुनिया और करीब भी आई है।
करीब भी आ गई, बल्कि
तो
अब तो एक क्लिक पर, एक क्लिक के फासले पर हो गई दुनिया।
बिल्कुल सही कह,
तो
बिल्कुल
वही
सही कह।
अजीब सी कैफियत है, कुछ समझ नहीं आ रहा कि इसको क्या नाम दें, इस जमाने
हाँ
को, इस जमाने को क्या नाम देंगे,
असल
आने वाले दौर के लोग
में, हाँ
लिखेंगे, हाँ कोई नाम तजवीज करेंगे इसका, कोरोनाई दौर करेंगे।
नाम तो बिल्कुल, हाँ 1918 में एक वबा फैली थी और उसमें भी उसके लोगों ने कुछ याददाश्तें डाली हैं सोशल मीडिया पे, तो जिसमें ये था कि इसी तरह सोशल डिस्टेंसिंग का मामला था और 10 से ज्यादा लोग जमा नहीं हो सकते थे और मस्जिदें बंद हो गई थी, चर्च और सिनेगॉग बंद हो गए थे, मतलब सारी इबादतगाहें और तमाम तकरीबन यही सब बातें थी। लेकिन फर्क ये है कि उस वक्त सोशल मीडिया नहीं था तो लोगों को बहुत सारी बातों का पता भी नहीं चला था एक दूसरे की कि ये भी हो रहा है। यहाँ अब तो एक क्लिक पे, जैसा कि आपने कहा कि आप पूरी दुनिया के मामला जान सकते हैं,
लम्हा
तो
लम्हा हमें पता
ये
लग रहा है कि किस इलाके में कोरोना के कितना कितने मरीज बढ़ गए, कितने लोग
जी बिल्कुल
इंतकाल कर गए, क्या मुकाबला हो रहा है, किस
बिल्कुल
शहर में, किस शहर के मुकाबले में। तो ये बड़ी बात है कि टेक्नोलॉजी ने इस चीज, इन
बिल्कुल
मालूमात को शेयर करा दिया, पूरी दुनिया शेयर कर
बिल्कुल
रही है, एक दूसरे के हालात से लम्हा लम्हा वाकिफ हो रही है।
बिल्कुल सही कह रहे हैं आप, बिल्कुल सही कह
तो
रहे
कुछ लोग इसे कोरोनाई दौर भी कह रहे हैं, देखिए आइंदा आने
हैं। हाँ
वाले दौर में इस दौर को क्या लिखा जाएगा, क्या पढ़ा जाएगा, क्या कहा जाएगा, देखते हैं।
बिल्कुल,
बहुत
बस
शुक्रिया।
खुदा करे कि बहुत जल्द इस कैफियत से, इस माहौल से और इस सिलसिले से बाहर निकले
बाहर निकल
और
सके,
अल्लाह
बिल्कुल,
अपने
बेहद
को अपने हिस्सों मान में रखे।
आमीन, बेहद शुक्रिया हमारा रहमान साहबा, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। थैंक यू, थैंक
बहुत
यू,
शुक्रिया
थैंक
आपका
यू,
भी,
थैंक यू, अल्लाह
बहुत
हाफिज।
शुक्रिया।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूँ यास्मीन जमील, आप सुन रहे हैं हमारा खसूसी प्रोग्राम। आज के प्रोग्राम में हम आपको शायरों से मिलवा रहे हैं और उनकी वो तख्लीकात आप तक पहुंचा रहे हैं जो कोरोना की जद में आई या जिनकी शायरी की जद में कोरोना आ गया। तो इस वक्त हमारे साथ मौजूद हैं परवीन शेर, न्यूयॉर्क में हैं, शायरा भी हैं, मुसव्विरा भी हैं, किताबें लिख चुकी हैं शायरी और मुसव्वरी के हवाले से, और कनाडा में रही ज़्यादातर लेकिन इस वक्त न्यूयॉर्क में हैं, और न्यूयॉर्क में मेरा ख्याल है कि मुंतकिल ही हो चुकी हैं मुस्तकिल तौर पर। तो इनसे बात करते हैं और पूछते हैं कि इनकी शायरी में कोरोना का रंग, रंग कहूँ कि या बदरंगी कहूँ, इनकी शायरी में आ गया। अस्सलाम वालेकुम परवीन शेर साहबा।
वालेकुम सलाम, बहुत शुक्रिया आपने याद किया।
इतनी बुरी चीज़ और इतनी अच्छी चीज़ों में दाखिल हो गई है
जी बिल्कुल बिल्कुल
जिसने सबको तंग कर मारा, शायरों को भी तंग कर दिया। तो क्या लिखा आपने, क्या लिखा आपने?
मैंने कई नज़में इस पे लिखी हैं, तो एक नज़म जो के अभी पब्लिश हो रही है पिंडी में, एक रसाले में और अलीगढ़ में, तो वो आप चाहें तो मैं सुना सकती
हूँ। जी इरशाद कीजिए।
जी इसका उन्वान मैंने रखा है खूना शाम।
ओ
कौन खूना शाम आया, खुश्क होकर सब रगे जा, यूं तही दामा हुई हैं, शीशे एहसास पर लाखों दरारें आ गई हैं, आस के जख्मी परिंदे लापता हैं, शाख जहां सुनसान है अब, बर्फबारी शिद्दत आलाम की ऐसी हुई है, अब सुलगते ख्वाब के लोबान सब मदफून है अंबारे यख में, कौन है जो सब चिरागों को चुरा कर ले गया है, करिया करिया है अंधेरों के बसेरे, वक्त की तारीकियों में हो गई तहलील सब सौतो सदा, रह गुजारे एक सुकूते मर्ग की चादर में अपना मुंह छुपाए औंघती हैं, जिंदगी की दूर तक जाती हुई पगडंडियों पर बर्ग गुल बिखरे हुए टूटे पड़े हैं, कौन खूना शाम आया धुंध ओढ़े।
बहुत खूब, बहुत खूब परवीन परवीन शेर साहबा। तो न्यूयॉर्क में खास तौर पर ये जो इस वक्त माहौल है वो, उसमें एक शायर क्या कुछ तो आपने अपनी इस नज्म में समो दिया, जनरली क्या शायरों की सूरत हाल है, शायर क्या कर रहे हैं न्यूयॉर्क में?
ये जो है मैं अपने तजुर्बे से बात करूंगी कि ये कोरोना जो है वो पॉजिटिव भी कुछ लाया है कि तख्लीकार जो है वो काफी इससे मुतासिर होकर क्रिएट कर रहे हैं, और नेगेटिव तो आप जानती ही हैं कि क्या नेगेटिव है, सबसे कट चुके हैं हम लोग, बिल्कुल लॉकडाउन है, पूरा पूरा प्लेनेट ही जो है वो बदल गया है सब कुछ, और मेरा ख्याल है कि जब ये ठीक भी हो जाएगा कुछ हद तक, तो भी जिंदगी का जो रवैया है, तौर तरीका है, वो बिल्कुल ही बदल जाएगा इसके बाद, ये मेरा जाती ख्याल है।
तो शायरों के लिए क्या बदलेगा?
शायरों के लिए पॉजिटिव भी शायरी होगी, नेगेटिव भी होगी, दोनों तरह की होगी, कुछ लोग मजहबी भी होगी, हर तरह की क्रिएशन होगी बिकॉज ऑफ कोरोना। जी
तो बेहद शुक्रिया परवीन शेर साहबा, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला।
वॉइस ऑफ अमेरिका वॉशिंगटन आपसे मुखातिब है मीडियम वेव 972 किलोहर्ट्ज़ पर।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से आप सुन रहे हैं हमारा खुसूसी प्रोग्राम, मैं हूं यास्मीन जमील। आज हम आपकी मुलाकात करवा रहे हैं और आपको कलाम सुनवा रहे हैं पाकिस्तान और दुनिया भर में उन उर्दू शायरों का जो इस वक्त अपनी शायरी में कोरोना को किसी ना किसी अंदाज में शामिल कर रहे हैं, और कुछ उम्मीद की शायरी है, कुछ गम की शायरी है, कुछ उदासी है, और पता नहीं क्या क्या है। बहरहाल इस कोरोनाई किस्म की शायरी को आज हम अपने इस प्रोग्राम में शामिल कर रहे हैं, और इस वक्त हमारे साथ टेलीफोन पर मौजूद हैं न्यू जर्सी से जमील उस्मान साहब, जो अच्छे शायर हैं और लेकिन नसर निगार भी हैं, चार नसरी किताबें इनकी आ चुकी हैं, बच्चों की तस्वीरी नज़मी किताब, नज़मों की किताब भी इनकी आ चुकी है, और दो किताबें गालिबन इनकी आ रही हैं, ये आ चुकी हैं, और इनका शायरी का पहला मजमूआ मेरे लफ्ज़ मेरे नशीद भी आ चुका है, और इनसे हम बात करते हैं कि आजकल ये किस अंदाज में, जबकि न्यूयॉर्क में न्यू जर्सी में काफ़ी परेशानी की कैफियत है कोरोना की वजह से, तो क्या इनकी शायरी में भी ये रंग आ गया? अस्सलाम वालेकुम जमील उस्मान साहब।
वालेकुम सलाम।
तो
कैसी हैं आप?
मैं ठीक हूँ, आपकी आवाज में तो बहुत उम्मीद है, बहुत ताजगी है।
जी,
सेहत
उम्मीद
ठीक है?
पे दुनिया कायम
हाँ, और
है जी।
सेहत माशाल्लाह आपकी कोरोना से बिल्कुल दूर।
अल्हम्दुलिल्लाह, अल्लाह ने बचा के रखा है अब तक।
आमीन। अच्छा, अल्लाह ने आपको मजीद सेहत दे। तो कुछ बताइए कि ये जो सेहत है आपकी शायरी में भी गालिब आ रही है।
जी, शायरी में गालिब आ रही है। और असल में हम लोग यहाँ पे कई ग्रुप्स हैं, हमारा भी एक ग्रुप है, तो वो है कारवाने फिक्र फन के नाम से, जिसमें हम 5-7 दोस्त शामिल हैं। तो हम रोजाना इस पर बातें करते रहते हैं कोरोना के ताल्लुक से, और उसमें बहुत सी यानी गम की बातें भी होती हैं, खुशी की बातें भी होती हैं, उदासी भी है, नाउम्मीदी भी, उम्मीद भी। और फिर हम जो कुछ कहते हैं एक दूसरे को सुनाते हैं, एक दूसरे को वो पोस्ट करते हैं व्हाट्सएप पर। तो इस तरह से ये सिलसिला चल रहा है कोरोना के दौर में भी जी।
तो क्या आप भी उनके जो जूम पर जो आजकल मुशायरे हो रहे हैं उनमें शिरकत कर रहे हैं?
जी, जूम पर जो मुशायरे हो रहे हैं उनमें शिरकत मैंने एक एक में अब तक किया है। तकी कमाल जो फिलाडेल्फिया में रहते हैं उन्होंने किया था, उसमें मैंने शिरकत की थी।
अच्छा,
और फरा कामरान अपना हलका अरबाब ज़ौक न्यूयॉर्क का इजलास भी करती हैं जूम पर। इत्तेफाक से मैं किसी न किसी वजह से उसमें शामिल नहीं हो सका, लेकिन आइंदा इरादा है शामिल होने का।
तो कैसा लगता है ऐसे ऐसे में कि जबकि आदत पड़ चुकी हो पास बैठकर शेर कहने की, एक दूसरे की शक्ल पर बराह रास्त असर देखने की, तो अब जूम में जो शायरे मुशायरे होने लगे, ऑनलाइन या वर्चुअल इनको मुशायरे कह रहे हैं, तो क्या क्या डिफरेंट फील होता है आपको?
हाँ, जरा सा मुख्तलिफ तो लगता है। जाहिर है कि वो आप आमने सामने बैठ के और ही बात होती है, मगर फिर भी उसमें ये होता है कि आप अपनी स्क्रीन पर, या तो लैपटॉप कंप्यूटर स्क्रीन पर या अपने फोन के स्क्रीन पर, सबों को देख सकती हैं। आप चाहे तो उसमें अगरचे तस्वीरें छोटी हो जाती हैं, लेकिन आप देख सकती हैं सबों को, और जो लोग बोलते हैं, बात करते हैं, वो उनको सुन सकती हैं, एक दूसरे से बातचीत कर सकते हैं, तो वो बहुत हद तक उसकी तलाफी हो जाती है।
तो क्या ख्याल है कि तलाफी तो खैर होगी सो होगी, लेकिन ये जो मुशायरों पर बड़ा खर्चा हुआ करता था शायरों को बुलाने में, उनके टिकट भरने, उनके खाने ताम कयाम का बंदोबस्त, तो क्या आने वाले दौर में अब ये वर्चुअल मुशायरे ही जगह तो नहीं ले लेंगे असली मुशायरों की?
नहीं, मेरा तो नहीं ख्याल है कि वर्चुअल मुशायरे उसकी जगह कभी ले सकते हैं।
अच्छा,
उसका लुत्फ ही कुछ और है, एक दूसरे से मिलना, उठना बैठना, खाना पीना, साथ साथ बहुत लुत्फ आता था, बहुत मजे होते थे। और हमारे यहाँ तो इतना न्यू जर्सी और न्यूयॉर्क में ये था कि कोई वीकेंड खाली नहीं जाता था
अच्छा।
हम लोगों का। हाँ, अक्सर जो है वो कोई ना कोई अदबी तकरीब हो रही है, कभी किसी किताब की रूनमाई हो रही है, कभी मुशायरा हो रहा है, कभी किसी पाकिस्तान से आए हुए मेहमान की खातिर मदारात में प्रोग्राम कर दिया गया। इस तरह के मुख्तलिफ प्रोग्राम्स होते रहते थे। और न्यूयॉर्क तो माशाल्लाह गढ़ है और उर्दू का मरकज है अमेरिका में, बहुत प्रोग्राम्स होते हैं जी।
तो अब आप ये बताइए कि आपकी शायरी में किस हद तक कोरोना शामिल हुआ?
हाँ,
कोरोना
जाहिर है ये तो ऐसा दौर है, ऐसा वक्त है कि कोई भी इससे अलग रह ही नहीं सकता है, इसका असर होना लाजमी है, तो मुझ पर भी हुआ। अच्छा, पहले मैंने एक नज्म लिखी कोरोना के ऊपर, जो जरा उदास सी नज्म है, और लेकिन फिर उसके बाद मैंने कहा कि नहीं, उदासी तो ये है ठीक है अपनी जगह, लेकिन उम्मीद उम्मीद अल्लाह से कायम है, और इंशाल्लाह हम इस दौर से निकल आएंगे। अल्लाह बचा के रखे लोगों को, जिन लोगों को हो गया है उनको सेहत दे, और जो बेचारे जो इसका शिकार हो चुके हैं उनके लिए तो हम बस दुआ ही कर सकते हैं, लेकिन बाकी जिंदा रहने के लिए तो बस उम्मीद जरूरी है। तो इसलिए फिर मैंने एक दूसरी बहुत एक नज्म लिखी, उसका नाम ही उम्मीद रखा है।
और शायरों का काम तो, अदब और तकरीर करने वालों का काम तो यही होना चाहिए कि वो लोगों को उम्मीद का पैगाम दें, अच्छी चीजों की नवीद दें। तो वो आपने इस दौर में आपने कोशिश की। तो पहले आप चलिए, आपका पहले पहली शायरी जो आपने की जिसमें उदासी का रंग है, वो हमारे सुनने वालों की नजर कीजिए ताकि वो तैयार हो जाएं फिर किसी उम्मीद के
जरूर।
लिए।
हाँ, और ये उदासी का रंग है, छोटी सी नज्म है, ज्यादा बड़ी भी नहीं है, तो उसको
इरशाद
पेश करता हूँ।
इरशाद
इजाजत है
जी, इजाजत इरशाद।
اس کا نام ہے کورونا وائرس پر ایک نظم. شہر سنساں کوچو بازار ویراں دل اداس, شہر سنساں کوچو بازار ویراں دل اداس, زندگی آمیز ہے مایوسی و خوف و ہراس. اور انبساطو کیف انقا بیشیے حزن و ملال, انبساطو کیف انقا بیشیے حزن و ملال, کوچے جانا حزین محبوب دلکش ناسباس. اور ہے مقفل خانہ رب کریم و ذوالجلال, ہے مقفل خانہ رب کریم و ذوالجلال, وائے حسرت بند ہے باب خشوع و التماس. اگلا شعر کہ ہو گئے محروم اب لطف خداوندی سے ہم, ہو گئے محروم اب لطف خداوندی سے ہم, آج مسلم جا نہیں سکتا حرم کے آس پاس. اور آخری شعر عرض ہے کہ یہ بھی ہے قہر خداوندی کہ ہم سب آج ہیں, یہ بھی ہے قہر خداوندی کہ ہم سب آج ہیں, راندے درگاہ کم مایا وہ منزل ناشناس. شہر سنساں کوچو بازار ویراں دل اداس. شکریہ.
بہت 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 قریب ہے حالات سے, بہت قریب ہے. تو دوسری پھر جب امید کا پیغام دینے کی کوشش کی تو پھر کیا نکل کر سامنے آیا؟
جی آپ اجازت دیں تو عرض کروں.
ارشاد.
تو اس نظم کا عنوان ہی امید ہے. غم نہ کر اے دل وصال یار کے دن آئیں گے, غم نہ کر اے دل وصال یار کے دن آئیں گے, محفلیں پھر گرم ہوں گی دوست پھر مل جائیں گے. اور پھر چلیں گے کوچے جانا کی طرف دیدار کو, بام سے اپنی جھلک وہ پھر ہمیں دکھلائیں گے. اور پھر گلے باہم ملیں گے ہوں گے پھر شیر و شکر, پھر گلے باہم ملیں گے ہوں گے پھر شیر و شکر, پھر محبت کے ترانے مل کے ہم سب گائیں گے. اور پھر سرود و رقص کے ہوں گے وہ ہنگامے بپا, پھر سرود و رقص کے ہوں گے وہ ہنگامے بپا, پھر دوپٹوں کے پھریرے جا بجا لہرائیں گے. اور اگلا شعر کے چاندنی راتوں میں پھر ملنے کے ہوں گے سلسلے, چاندنی راتوں میں پھر ملنے کے ہوں گے سلسلے, پھر وہ پورے شوق سے دیوانے کھینچتے آئیں گے. اور پھر سمندر کے کنارے ریت پر چلتے ہوئے صبح کی پہلی کرن سے روح کو گرمائیں گے. اور آخری شعر کے آ ملیں گے سینہ چاکانے چمن سے سینہ چاک, یہ اقبال کا مصرع ہے کہ آ ملیں گے سینہ چاکانے چمن سے سینہ چاک, جو بھی ہو شکوے کے لیے پہلے کے سب دھل جائیں گے. اور غم نہ کر اے دل وصال یار کے دن آئیں گے, محفلیں پھر گرم ہوں گی دوست پھر مل جائیں گے. شکریہ.
واہ, دوست پھر مل جائیں گے اور کرونا سے چھٹکارا پائیں گے. بہت خوب. تو کچھ اور کہنا چاہیں گے اس وقت آپ شاعروں سے نہیں بلکہ عام لوگوں سے کہ اس وقت ایک شاعر کی پکار کیا ہے, شاعر کا پیغام کیا ہے؟ کچھ پیغام تو آپ نے دیا.
شاعر کا پیغام اور کیا ہو سکتا ہے, بس یہی ہے کہ ہمت ہاتھ سے نہ جانے دیں اور امید قائم رکھیں. انشاءاللہ یہ دن بھی گزر جائیں گے, چند دنوں کے بعد آپ خود سوچیں گے اور باتیں کریں گے کہ اچھا وہ دیکھو مارچ اپریل 2020 کا کیا حال تھا اس وقت اور کیسا تھا. یہ وقت بھی گزر جائے گا اور انشاءاللہ بہتر دن ضرور آئیں گے. اور ابھی بس اپنا خیال رکھیے اور جو احتیاطی تدابیر ہیں کہ آپ گھر سے نہ نکلیں بلا وجہ, ادھر ادھر نہ جائیں, اور پورا اپنے آپ کو محفوظ رکھنے کا ہر طریقہ آپ وہ کریں, آزمائیں. اور جیسے کہ باہر جائیں تو ماسک اور گلوز وغیرہ پہن کے, اور اس طرح سے یہی میرا پیغام ہے بس.
تو بہت شکریہ جمیل عثمان صاحب, نیو جرسی سے آپ نے ہمارے اس پروگرام میں شرکت کی, آپ کا بہت شکریہ.
تھینک یو, بہت شکریہ آپ کا بھی مجھے بلانے
کا. تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ اسٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل, آپ سن رہے ہیں ہمارا خصوصی پروگرام. کرونا کے دور میں ہمارے شاعر جو پاکستان اور دنیا بھر میں موجود ہیں, کیسے شاعری کر رہے ہیں؟ کیا اس میں کرونا زیادہ ہے یا لاک ڈاؤن زیادہ ہے یا ان کی اپنی ذاتی پریشانیاں جو اس قرنطینہ کے دور میں ان کو لاحق ہو رہی ہیں وہ زیادہ ہیں؟ اس پر بات کرنے کے لیے ہم نے اس وقت دعوت دی ہے اپنے پروگرام میں عشرت معین سیما کو. برلن میں ہیں, بہت اچھی شاعرہ ہیں اور وہاں جرمنی میں وزارت داخلہ میں ٹرانسلیٹر اور انٹرپریٹر ہیں, اور وہاں کی ایک فری یونیورسٹی برلن ہے اس میں جزوی طور پر یعنی پارٹ ٹائم پڑھاتی بھی ہیں, اور اس کے علاوہ شاعری کی دو کتابیں ان کی آ چکی ہیں, دو کتابیں ان کی افسانوں کی آ چکی ہیں, ایک تحقیقی کتاب ان کی آ چکی ہے منظر عام پر, اور اب ان کی دو کتابیں جو ہیں وہ پروسیس میں ہیں, چھپنے کے پروسیس میں ہیں. اور اس وقت لاک ڈاؤن کے دوران یہ کیا کر رہی ہیں؟ آیا ان کی شاعری جو ہے اس وقت کوئی ڈفرینٹ اینگل اختیار کر رہی ہے یا یہ شاعری کر ہی نہیں رہی؟ انہی سے پوچھتے ہیں. السلام علیکم عشرت معین سیما صاحبہ. برلن سے, برلن سے آپ پہلی شاعرہ ہیں جن کو ہم نے اپنے پروگرام میں مدعو کیا ہے, تو بہت خوشی سے آپ کو خوش آمدید کہتے ہیں اپنے اس پروگرام میں. کچھ بتائیے کہ اس وقت برلن میں جو شاعر ہیں وہ کیا کر رہے ہیں, کیا ان کی شاعری میں کرونا وائرس کسی انداز میں داخل ہو گیا ہے یا انہوں نے کسی انداز میں کرونا وائرس پر اپنی شاعری کے تھرو حملہ کیا ہے؟
جی ہاں بالکل ایسا ہی ہے, کیونکہ جرمنی میں سمجھتی ہوں کہ یورپ میں وہ ملک ہے جہاں پر شاعروں کی اور ادیبوں کی ایک کثیر تعداد موجود ہے, اور یہاں جتنے زیادہ آن لائن مشاعرے اور آن لائن ادبی محفلیں منعقد کی جا رہی ہیں, میرے خیال سے یورپ کے کسی دوسرے شہر میں اتنی زیادہ منعقد نہیں کی جا رہی ماں سوائے برطانیہ کے. لیکن اور جرمنی میں خاص طور پر برلن کا جو شہر ہے, برلن جو کہ جرمنی کا دارالحکومت ہے, یہاں پر ماشاءاللہ افسانہ نگاروں کی اور شاعروں کی تعداد بھی کافی وسیع ہے, اور دو تنظیمیں ہیں یہاں اردو انجمن برلن اور بزم ادب برلن, جن دونوں جو کہنا چاہیے تنظیموں سے میرا بھی تعلق ہے, اور یہ متواتر جو ہیں مشاعرے آن لائن زوم ویڈیو کانفرنس اردو کے حوالے سے اور شام افسانہ منعقد کر رہے ہیں, کتابوں کے اجرا ہو رہے ہیں, تمام دنیا سے لوگوں کو جو ہے وہ جوڑا جا رہا ہے, تمام جو ہے شاعر حضرات اور خواتین جو ہیں وہ آپس میں جڑ رہے ہیں, رابطے میں ہیں, ایک دوسرے کو اپنے کلام سے نواز رہے ہیں, سن رہے ہیں, اور کرونا کی صورتحال پہ بھی گفتگو کا سلسلہ جاری ہے.
تو پھر بتائیے کہ آپ کی شاعری میں کرونا کا کس حد تک عمل دخل ہوا, اور کیا آپ نے بھی اپنی شاعری میں کرونا کو ہدف بنایا, اور اگر ہدف بنایا تو کس انداز میں؟ کیا اس میں خوف کی کیفیت تھی یا اس میں امید کا کوئی پیغام تھا؟ کیا لکھا آپ نے پھر اس دور میں؟
جی آپ نے جس طرح سوال کیا ہے میں سمجھتی ہوں کہ یہ بہت اہم سوال ہے, اور اس حوالے سے کیونکہ جو بھی تخلیق کار ہے, جو بھی قلم کار ہے, شاعر ہے یا ادیب ہے یا افسانہ نگار ہے, تنہائی اس کے لیے ایک کسی قیمتی دولت سے کم نہیں ہے, کیونکہ وہ جب تنہائی میسر ہوتی ہے تبھی وہ کچھ اپنا کلام تخلیق کر پاتا ہے, تبھی وہ کوئی شعر کہہ پاتا ہے, لیکن وہ تنہائی اور اس تنہائی میں بہت فرق ہے, کیونکہ یہ تنہائی جو اس وقت ہمیں سماجی تنہائی جسے کہتے ہیں ہم کہہ رہے ہیں ہم کرونا کے نام پر ہمیں دی گئی ہے بلکہ تھوپی گئی ہے ہم پر, تو میں سمجھتی ہوں کہ اس میں تخلیق کرنا فی الحال اتنا ممکن نہیں ہے, اتنا بہتر طریقہ سے انسان جو ہے ہم جو شاعر حضرات یا خواتین ہیں بہتر طور پر اپنا کلام نہیں لکھ پا رہے ہیں, کیونکہ یہ اس تنہائی میں خوف کا عنصر بھی شامل ہے, اس تنہائی میں جو ہے وہ ہمیں ایک فکر دوسرے قسم کی ہے, لیکن جب یہ ٹائم گزر جائے گا کرونا کا میں سمجھتی ہوں اس وقت جو چیزیں سامنے آئیں گی, جو اس ٹائم کو یاد کر کے لکھا جائے گا کلام یا جو کچھ, وہ میرے خیال سے زیادہ مؤثر ہوگا. اس وقت لکھا جا رہا ہے لیکن یہ کہ اتنا उसको मैं समझती हूँ संजीदगी से, या उसको इतने ज्यादा आगे नहीं बढ़ाया गया है, उसको इतना ज्यादा हमने जो है देखने में नहीं आया है कि वो बहुत अच्छा कोई कलाम सामने आया हो या बहुत अच्छे कोई अफसाने लिखे गए हो। ये जब वक्त गुजर जाएगा तो जाहिर सी बात है इसके बाद फैसला होगा अदब का या शायरी का कि आपने क्या लिखा और क्या तख्लीक किया, उसमें से कितना आपके पास रह गया और कितना जो है मौसर है कि वो अदब का एक सरमाया बन सके।
क्योंकि जब
और
ये पूरी तरह से ये जो माहौल है और ये जो पूरा एक दौर है, एक तरह से ये जब ये जज्ब हो जाएगा शायर की चिप में, ब्रेन की चिप में,
जी
तब ये एक
जी
स्ट्रॉन्ग सूरत इख्तियार करके बाहर आएगा, आप ये कह रहे हैं।
बिल्कुल बिल्कुल, मेरा कहना यही है कि इस वक्त जो है हम लोग घरों में कैद हैं तो हम उसे, मैं उसे तन्हाई नहीं मानती हूँ। तन्हाई तो वैसे भी वो है जिसमें कि आप और आपकी जात हो सिर्फ, लेकिन अभी जो ये तन्हाई है इसमें आप घर में हैं, आपके साथ आपके घर वाले भी मौजूद हैं, आपके इर्द गिर्द पड़ोस में लोग मौजूद हैं, एक तरह की समझिए कि आप लोगों से ज्यादा तौर पर रबते में है बनिस्बत आम दिनों के, आम दिनों इसलिए आम
बिल्कुल
दिनों के क्योंकि आप ऑफिस वर्क भी कर रहे हैं, आपका वो भी घर से ही चल रहा है, आपके फैमिली वर्क भी आपका घर से चल रहा है, तो ये बहुत सारे ऐसी समझिए गंभीर सूरत हाल है इस वक्त कि इस वक्त कुछ तकलीफ करना और कुछ मौसर तकलीफ करना, ऐसा शेर या ऐसा अदब तकलीफ करना जो कि एक अदब का सरमाया बन जाए या हिस्सा बन जाए, वो जरा मुश्किल है
बिल्कुल
समझती हूँ।
ऐसे
लेकिन इसके बावजूद लोग लिख रहे हैं और बहुत लिख रहे हैं, और मजाहिया शायरी भी हो रही है और संजीदा शायरी भी हो रही है, अफसाने भी लिखे जा रहे हैं, और बहुत सारी जो है ना इंटरनेट पर कॉन्फ्रेंसेस जो काम पेंडिंग में पड़ गए थे जैसे किताबों के इजरा है या किसी मैगजीन या किसी रसाले का इजरा है या उसकी जो है पब्लिशिंग का काम रुका हुआ है, तो लोगों ने उसको इंटरनेट पे कर दिया है, उसको आगे भेज रहे हैं कि भाई हर कोई पढ़ सके। किताबों पढ़ने का ये जो है ना मुताला करने का बहुत अच्छा वक्त है ये, इस वक्त जो है लोग मुताले की तरफ ज्यादा, मतलब कम अज कम मैं तो अपने आप को ये समझती हूँ कि इस वक्त मुताले पे ज्यादा जोर दे रही हूँ बनिस्बत कुछ तख्लीक करने के। लेकिन फिर भी जब शायर को इससे अलग तो नहीं किया जा सकता या अदीब को उसके कलम से अलग तो नहीं किया जा सकता, तो इस हवाले से लिखना तो जारी है, मजामीन भी लिखे हैं और अफसाने भी लिखे हैं, शायरी भी की है, लेकिन मजमूरी तौर पर मैं समझती हूँ कि मैंने इस दौरान कुछ एक आध गजलें जो है वो ज्यादा लिखी हैं दूसरे कॉलम्स या मजामीन के मुकाबले में।
अच्छा, तो कुछ ऐसी शायरी जिसमें कोरोना किसी अंदाज में आपने शामिल किया, हमारे सुनने वालों की नजर कीजिए।
मैं जरूर सुनाती हूँ, बराह रास्त कोरोना तो नहीं लेकिन ये तन्हाई है इसमें जिक्र जरूर है, और जब आप ये अशार सुनेंगी तो आपको महसूस होगा कि वो आजकल की सूरत हाल से किस कदर मवाकिफ है। तो
करंटीना करंटीना पर समझ
करंटीना समझ लीजिए
लीजिए।
जी, तो
चलिए
अर्थ
इरशाद।
क्या है कि सूरते हश्र का सामान हुआ जाता है, सूरते हश्र का सामान हुआ जाता है, शहर का शहर ही वीरान हुआ जाता है,
वाह
और बुए गुल ने मुझे दीवाना किया है इतना कि ये बहार का मौसम है और बहार के मौसम में हमें कैद कर दिया गया है,
बिल्कुल
बुए गुल ने मुझे दीवाना किया है इतना, खुद ब खुद चाक गरेबान हुआ जाता है,
वाह
और चहचहाती हुई चिड़िया ने कहा है आकर, चहचहाती हुई चिड़िया ने कहा है आकर, घर तेरा भी कोई जिंदान हुआ जाता है,
वाह
घर तेरा भी कोई जिंदान हुआ जाता है। बहुत शुक्रिया। और दुश्मने जा कोई हथियार नया कर ईजाद, दुश्मने जा कोई हथियार नया कर ईजाद, सांस लेना हमें आसान हुआ जाता है, और राख में ढूंढ कोई लम्हा फुरकत सीमा, राख में ढूंढ कोई लम्हा फुरकत सीमा, दिल मेरा यादों का शमशान हुआ जाता है। तो
बात
एक इसी तरह इसी उसमें एक और गजल के कुछ अशआर हैं
इरशाद।
कि खुद फरेबी की किसी हद को नहीं मानती है, खुद फरेबी की किसी हद को नहीं मानती है, कामते शौक किसी कद को नहीं मानती है, और बुए गुल हो या हवा हो, بوئے گل ہو یا ہوا ہو یا محبت یا وبا، بوئے گل ہو یا ہوا ہو یا محبت یا وبا، اتنی سرکش ہے کہ سرحد کو نہیں مانتی ہے، اتنی سرکش ہے کہ سرحد کو نہیں مانتی ہے، اور وہ اندھیروں کا پجاری ہے اسے کیا معلوم، روشنی رات کی آمد کو نہیں مانتی ہے، روشنی رات کی آمد کو نہیں مانتی ہے۔ اور اس چھوٹے سے جرسومے کے حوالے سے کہ مسترد کرتے ہیں کچھ لوگ خدا کو بھی مگر، مسترد کرتے ہیں کچھ لوگ خدا کو بھی مگر، ایک دنیا ہے جو اس رت کو نہیں مانتی ہے، اور گھونسلہ شاخ سے گرتا ہے ہوا کے ہاتھوں، اسی چڑیا کا جو برگت کو نہیں مانتی ہے، اور یہ تیرا نام و نسب دل کے ناکام آئے گا، یہ تیرا نام و نسب دل کے ناکام آئے گا، یہ محبت ہے اسی جد کو نہیں مانتی ہے، اور ایک سیلاب امنڈ آیا ہے دل میں سیما، ایک سیلاب امنڈ آیا ہے دل میں سیما، تشنگی درد کے اس مد کو نہیں مانتی ہے، اور بوئے گل ہو یا ہوا ہو یہ محبت یہ وبا، اتنی سرکش ہے کہ سرحد کو نہیں مانتی،
نہیں مانتی
سرحد کو نہیں مانتی۔
یہ دیکھیے کہ ہاں سرحدوں کا مطلب جس طرح سمجھیے کہ اس وقت کوئی ایسی، حالانکہ اتنی یورپ میں پابندی ہے بہت زیادہ اس وقت ایک شہر سے دوسرے شہر جانے کی، بلکہ ایک علاقے سے دوسرے علاقے جانے کی، اور مجھے نہیں معلوم کہ امریکہ میں کیا صورت حال ہے، لیکن یہاں پر بہت سخت قسم کی پابندی لگی ہوئی ہے کہ آپ اس طرح سے نہیں جا سکتے، اپنی جگہ نہیں چھوڑ سکتے۔ میری بیٹی جو ہے ہمبرگ میں ہے، وہاں پڑھتی ہے، اور آپ یقین مانیے کہ 2 مہینے سے ہم نے اسے نہیں دیکھا ہے، جبکہ وہ ہر ویکینڈ پہ ہمارے پاس آتی ہے، یہاں سے 2.5 گھنٹے کا بس کا سفر ہے، اور وہ بھی نہیں آ پا رہی ہے اسی اس میں چکر میں کہ اپنے آپ رستے بند ہیں، اور ہر دفعہ چیک کروانا اور پھر وہ بتا کے آنا وہ کافی مشکل کام ہے۔ تو بہرحال اسی حوالے سے ایک اور اگر غزل آپ کہیں تو ایک اور غزل کچھ اشعار ہے
جی سنات ہوں آپ، فرمائیے فرمائیے نظر کیجیے۔
یہ آپ کا شاعری کا ہی ہے، یہ سوشل ڈسٹینس پر یہ مضمون باندھا ہے کہ گریز گریز صحبت یاراں کا ہے پیام آیا، گریز صحبت یاراں کا ہے پیام آیا، کیسا نام آئے دل بر ہمارے نام آیا، اور عجیب لمحہ فرقت عطا کیا مجھ کو، عجیب لمحہ فرقت عطا کیا مجھ کو، کہ فاصلوں سے مجھے آپ کا سلام آیا، فاصلوں سے مجھے آپ کا سلام آیا، اٹھایا یہ جو آپ بیٹھے ہیں آپ رخ سے اٹھائے ہمارا بھی اس گردش
سگنل سگنل نہیں مل رہا، سگنل نہیں آواز نہیں آ رہی صاحب، آواز صاف
سگنل ہی مل رہا
جی جی آپ بہتر بولیے پھر سے۔
نقاب رخ سے اٹھایا نہ پاس ہی بیٹھے، ملن ہمارا بھی اس گردش دوام آیا، اور عجب گھڑی ہے کہ ہر آدمی کو خطرہ ہے، عجب گھڑی ہے کہ ہر آدمی کو خطرہ ہے، اس آدمی سے جو باہر گزار شام آیا، اس آدمی سے جو باہر گزار شام آیا، اور گلے ملا نہ کوئی اور نہ ملایا ہاتھ، گلے ملا نہ کوئی اور نہ ملایا ہاتھ، بروز عید وہ نہ حق با اہتمام آیا، بروز عید وہ نہ حق با اہتمام آیا، اور کرونا تو نے دکھائی ہے راہ حق اس کو، کرونا تم نے دکھائی ہے راہ حق اس کو، جو اپنی صبح کا بھولا تھا گھر وہ شام آیا، جو اپنی صبح کا بھولا تھا گھر وہ شام آیا۔
بہت بہت تو بے حد شکریہ عشرت معین سیما برلن سے آپ نے ہمارے پروگرام میں شرکت کی، اور اپنا بہت خوبصورت کلام ہمارے سننے والوں کو پاکستان اور دنیا بھر میں جو آپ کو سن رہے ہیں ان تک پہنچایا ہم نے، بے حد شکریہ، تھینک یو،
بہت بہت شکریہ۔
اچھا اب یوں کیجیے عشرت صاحبہ بند نہ کیجیے، ہاں اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی خصوصی نشریات سے
آج کا یہ پروگرام ختم ہوتا ہے. میں ہوں آپ کی میزبان یاسمین جمیل.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی کی